तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या 62,000 नागेको छ भने मृतकको संख्या 400 भन्दा बढी छ। शुक्रबार एकै दिनमा 2020 संक्रमित मानिस भेटिएका थिए, जुन हालसम्मकै ठूलो संख्या हो। कोरोनाको संक्रमणबाट निको हुने मानिसको संख्या 72% रहे तापनि संक्रमित मानिसको संख्या दिनानुदिन बढिरहेको छ। आगामी सोमबारदेखि हवाईजहाजमा 2/3 यात्रु मात्र राखेर आन्तरिक उडानहरू सञ्चालन गर्न पाइने भएको छ। पछिल्लो हप्ता सरकारले आन्तरिक उडानमा आधा मात्र यात्रु राख्न पाइने र भाडा दर भने बढाउन पाइने बताएको थियो। तर एयरलाइन्सहरूले आधा मात्र यात्रु राखेर चलाउन नसक्ने बताएपछि सरकारले नयाँ निर्णय गरेको हो। लामो दूरीका सार्वजनिक यातायात पनि 5 महिनाको बन्दाबन्दीपछि यस हप्तादेखि फेरि चल्न थालेका छन्। यसका साथै सरकारले भारतबाट 84 करोडमा किनेको रेल शुक्रबार जनकपुर भित्रिएपछि जनकपुरवासी खुसी भएका छन्। नेपालमा हाल कुनै पनि रेल सेवा सञ्चालनमा छैन। यो रेल नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्नेछ र यसले भारतबाट आयात हुने वस्तुहरूको मोल घटाउने अपेक्षा गरिएको छ। भारत सरकारको अनुदान सहयोगमा नेपालका 5 नाकामा रेलवेको अन्तर्देशीय लाइन निर्माण भइरहेका छन्। नेपाल विद्युत प्राधिकरणका भूतपूर्व निर्देशक कुलमान घिसिङको पदावधि सकिएपछि उनलाई फेरि नियुक्त नगरेको भन्दै थुप्रै समर्थकहरूले काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। घिसिङ विद्युत प्राधिकरणका निर्देशक बन्नु अगाडि काठमाडौँमा दिनको 17 घण्टासम्म लोड सेयरिङ हुने गर्थ्यो। घिसिङको नेतृत्वमा लोड सेयरिङ हटेपछि उनी सर्वसाधारण माझ धेरै लोकप्रिय बनेका हुन्। यसै हप्ता आफ्नो विदाय कार्यक्रममा उनी भन्छन्,
यहाँहरूबाट जति जुन किसिमको माया पाएको छ, फेरि पनि यो ऊर्जा क्षेत्रमा बसेर काहीँ न काहीँ सहयोग गर्ने काम गर्ने मौका पाउँदा र संस्थाभित्रै पनि पाउँदा हामी फेरि पनि एउटा ऊर्जाशील भएर अगाडि बढ्ने नै छौँ।
उनको कार्यकाल सकिएपछि त्यो पदमा कसलाई नियुक्त गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन। उनलाई नै त्यो पदमा फेरि नियुक्त गर्नुपर्छ भन्ने उनका समर्थकलाई प्रहरीले पानीको फोहोरा छ्यापेर र लाठीचार्ज गरेर नियन्त्रण गर्ने कोसिस गरेको थियो। सामाजिक सञ्जालमा पनि घिसिङको समर्थनमा धेरै अभिव्यक्ति देखिएका छन्। कुलमान घिसिङको उपेक्षा लगायतका विभिन्न विषयमा सरकारको आलोचना बढेको छ। अर्को एउटा विवादास्पद नियुक्ति गर्दै प्रधानमन्त्री केपी ओलीले भूतपूर्व अर्थमन्त्री युवराज खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाएका छन्। राज्यसभामा राष्ट्रपतिबाट मनोनित अर्थविद खतिवडाले राज्यसभामा आफ्नो पदावधि सकिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले सो मन्त्रालयमा कसैलाई नियुक्त गरेका छैनन् र त्यसको जिम्मा आफै लिएका छन्। कोरोनाले आक्रान्त अर्थ प्रणालीमा सुधार गर्न नसकेको भन्दै अलोकप्रिय बनेका भूतपूर्व अर्थमन्त्रीलाई फेरि मन्त्री सरहको सुविधा दिएर सल्लाहकार बनाउँदा प्रधानमन्त्री आलोचित बनेका छन्। खतिवडाको स्थानमा चुनाव हारेका नेकपा नेता वामदेव गौतमलाई राष्ट्रपतिले नियुक्त गरेपछि त्यो कदम पनि आलोचित बनेको छ। प्रधानमन्त्री केपी ओलीले औपचारिक प्रधानमन्त्री निवासमा पार्टीको बैठक राख्ने गरेको कदमको पनि विरोध हुन थालेको छ। तर प्रधानमन्त्री ओली भने यस्ता आलोचनाबारे बेखबर देखिन्छन् र शनिबार संविधान दिवसको शुभकामना दिने क्रममा उनले सरकारको बचाउ गरेका छन्।
पर्याप्तता भन्ने सापेक्षित कुरा हो, डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरूको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको काममा तस्बिर उराट लाग्दो होइन, उत्साहजनक देखिन्छन्।
सत्तारूढ नेकपा पार्टीले आफ्ना नेताहरूलाई एउटा सर्कुलर जारी गरेर पार्टीका बारेमा सार्वजनिक रूपमा वा सामाजिक सञ्जालमा नबोल्ने निर्देशन दिएको छ। पार्टीकै नेताहरूले पार्टीको आलोचना गरेमा कारवाही गरिने बताइएपछि नेकपाले नेताहरूको वाक स्वतन्त्रता सीमित गर्न खोजेको धेरैको बुझाइ छ। कोरोनाका कारण 5 महिनादेखि ठप्प रहेको पठन पाठन कतिपय विद्यालयमा सुरु गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्ना र विद्यार्थी अभिलेखीकरण प्रक्रिया सुरु भएको बताएको छ। सामुदायिक विद्यालयका शिक्षकहरूले वैकल्पिक प्रणालीहरूबाट अर्थात् इन्टरनेट, रेडियो, टिभीको माध्यमबाट र कतिपय ठाउँमा घर घर गएर पढाउन थालेका छन्। बिहिबार विद्यार्थी सिकाइ निर्देशिका 2077 जारी भएको छ र मन्त्रालयले विद्यालयहरू वर्षको 220 दिन खुल्नुपर्ने मापदण्ड खारेज गरेपछि विद्यार्थी विद्यालयमा उपस्थित नभई भर्ना र अभिलेखीकरणको बाटो खुला भएको बताएको छ। यस्तो पठन पाठनले कतिपय विद्यार्थी शिक्षाबाट वञ्चित हुने चिन्ता बढेको छ। गत महिना संयुक्त राष्ट्रसङ्घको बालबालिका सम्बन्धी संस्था युनिसेफले पनि एउटा प्रतिवेदनमा नेपालका 2/3 बालबालिका अनलाइन शिक्षाबाट वञ्चित भएको निष्कर्ष निकालेको छ। यसका साथै लकडाउनको कारण स्थगित कक्षा 12 वार्षिक परीक्षा अब अनलाइन प्रणालीबाट हुने भएको छ। विद्यार्थीले निर्धारित समयमा आफ्नो उत्तर लेखिसक्नुपर्नेछ, तर पाठ्य सामग्री र स्रोतको उपयोग भने गर्न पाउनेछ। गत हप्ता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषियोग्य जमिनको कित्ताकाट गर्न अनुमति दिएपछि यस हप्ता फेरि सर्वोच्च अदालतले त्यो निर्णय रोक्ने आदेश दिएको छ। 3 वर्ष अघि कृषियोग्य जमिन कित्ताकाट गर्न रोक लगाएसँगै मालपोत कार्यालयमा भिडभाड कम हुने गरेको थियो, तर गत हप्ता त्यो नियम फिर्ता लिइएपछि विवादित बनेको छ। मन्त्री पद्मा कुमारी अर्यालको यस निर्णयलाई नेकपाकै नेताहरूले पनि सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्। मंगलबार त्यो निर्णयको आलोचनामा अखिल नेपाल किसान महासंघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री अर्यालको निर्णयले किसानलाई दुखी र आक्रोशित बनाएको बताएको छ। सेवा भट्टराई, काठमाडौँ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।